सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
स्थलगत रेडियो बहस।
स्वागत छ फेरि पनि स्थलगत रेडियो बहसमा। हामी दोलखा जिल्लाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस यहाँहरूलाई सुनाइरहेका छौं। अघिल्लो हप्ता मेलुङ गाउँपालिकाकै कृषिका कुरा, त्यस्तै महिला सशक्तिकरणदेखि व्यावसायिकताका कुरालाई विशेष जोड़ दिउँ। आज स्थलगत बहसको दोस्रो भागमा भने शिक्षा स्वास्थ्य लगायतका विषयमा बहस गर्ने प्रयास गर्दैछौ। अघिल्लो बहसमा झै यो बहसमा पनि हामीसँग मेलुङ गाउँपालिका अध्यक्ष हीरा कुमार तामाङ हुनुहुन्छ, त्यस्तै उपाध्यक्ष गायत्री आचार्य हुनुहुन्छ, त्यस्तै वडाध्यक्ष ज्यूहरू अनि शिक्षा क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ, लगायत मेलुङ गाउँपालिकाको विकासमा चासो चिन्ता व्यक्त गर्नुहुने पालिकावासीहरू यति बेला यो बहसमा सहभागी हुँदै हुनुहुन्छ। अब मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको दोस्रो भागको शुरूआत गरौं। धेरै जसो सामुदायिक विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दो क्रममा छ, कतिपय सामुदायिक विद्यालयहरू मर्जरको क्रममा छन् भने कतिपय सामुदायिक विद्यालयहरूमा त दरबन्दी पनि कटौती गर्ने अवस्थासम्म आइपुगिसकेको छ। हामी मेलुङ गाउँपालिकामा रहिरहँदा यहाँका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको पाटोतर्फ शैक्षिक गुणस्तर सुधार्नको लागि मेलुङ गाउँपालिकामा भएका विद्यालयहरूले कस्तो प्रयास गरेको छ? अहिले अब स्थानीय पाठ्यक्रमको पनि पढाइ हुन्छ, त्यो स्थानीय पाठ्यक्रमको पढाइले साँच्चै अपनत्व पनि दिन्छ त, परिवर्तन के भइरहेको छ सामुदायिक विद्यालयमा? सामुदायिक विद्यालयका प्रतिनिधिज्यूहरूबाट केही बुझ्न चाहे।
धन्यवाद। नमस्कार, म सन्तोष श्रेष्ठ, त्रिभुवन माध्यमिक विद्यालयको प्रधानाध्यापक। मेलुङ गाउँपालिकाको शैक्षिक अवस्थाको कुरा गर्दा समग्रमा म भौतिक अवस्थाको जानकारी गराउँछु। भूकम्पभन्दा पछाडि लगभग सबै विद्यालयहरूको भवन चाहिँ एकदमै सुविधा सम्पन्न भवनहरू बनेका छन्। त्यसपछि भवनहरू बने विद्यार्थीको पहुँचमा चाहिँ अहिले सबैहरू स्कूलहरू चाहिँ नजिक नजिकै छन्, विद्यार्थीको पहुँचमा छ। तर गुणस्तरको हिसाबले हामीमा के कमजोरीहरू अझै पनि बाँकी रहेका कुरा म यहाँ जानकारी गराउँछौँ। शैक्षिक अवस्थामा सुधार गर्नको निम्ति पालिका नै अहिले सबै परीक्षाहरूको जिम्मेवारी दियोस्। पहिला विद्यार्थीबाट पैसा उठाएर परीक्षाहरू लिन्थ्यौँ, त्यो कुरा चाहिँ अहिले चारवटा टर्मको परीक्षा हामीले वार्षिक रूपमा गरिरहेका छौँ। त्यो चाहिँ पालिकाले क्वेसन र कपी उपलब्ध गराएर हामी विद्यार्थीलाई निशुल्क परीक्षा पनि लिइरहेका छौँ। अहिले सबै स्कूलमा हेर्ने हो भने ल्याबहरू, साइन्स ल्याबको कुरा गरौँ, त्यसपछि अरू विषयको पनि ल्याबहरू, गणितका ल्याबहरू पनि बन्दैछन्। प्रत्येक विद्यालयमा अहिले पुस्तकालयहरूको व्यवस्था छ, त्यसैले अहिले भौतिक हिसाबले हेर्ने हो भने स्कूलहरू एकदमै मजबुत बन्दै गइरहेको छ। यहाँले अहिले कुरा राखिसक्नुभयो, विद्यार्थीको संख्याको हिसाबले हाम्रोमा पनि बसाई सराईको दर भनेको विद्यार्थीहरूलाई सहरमा पढाउने, बोर्डिङमा पढाउने नाममा चाहिँ सहरिने संख्या एकदमै भएकोले विद्यार्थी संख्याहरू बिस्तारै कम हुँदै गइरहेको चाहिँ छ। तर तथापि हामीले यहाँ जति विद्यार्थी हुनुहुन्छ त्यहाँ उहाँहरूलाई चाहिँ गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति अहिले हामीका सबै स्कूलहरूमा हामीले आईसीटी मार्फत शिक्षण गर्ने, ल्याबहरूमा विद्यार्थीहरूलाई प्रयोगत्मक कार्यहरू गराउने, त्यस्तै गरी हामीले स्थानीय पाठ्यक्रमहरू बनाएर स्थानीय पाठ्यक्रम लागू गर्ने कुरा गरिरहेका छौँ। सबै विद्यालयमा अहिले इन्टरनेटको व्यवस्था गरिएको छ, त्यहाँ हामीलाई केही आवश्यक परेको कुराहरू खोज्ने, त्यसपछि प्रत्येक स्कूललाई हामीले आईसीटीको व्यवस्था भनेको चाहिँ कम्प्युटर ल्यापटपहरू पनि वितरण गरिरहेका छौँ। प्रत्येक स्कूलमा प्रिन्टर पुगेको छ, त्यो मार्फत पनि हाम्रा सिकाइका कामहरू भइरहेका छन्। अलिकति हाम्रो स्कूलको पाटोमा एउटा फरक कुरा चाहिँ अलिकति यो राज्यले माथिबाटै गरेको कुरा चाहिँ जम्मा वर्षभरिमा मसलन्द खर्च भनेर 30,000 दिन्छ, त्यो चाहिँ हामीलाई एक महिनालाई पनि मार्कर र शैक्षिक सामग्री बनाउनु पर्यो भने चार्ट पेपरहरू किन्न पनि पुग्दैन। तर हाम्रा बाध्यताहरू के छन् त्यसको निम्ति चाहिँ राज्यले लगानी गर्नुपर्ने छ। त्यसको निम्ति अब जस्तै हाम्रो अहिले मेरै स्कुलको कुरा गर्ने हो भने मैले मासिक रूपमा 20-25,000 रुपियाँ चाहिँ बिजुलीको बिल तिर्छौँ, तर त्यही 30,000 रुपियाँ आउँछ, त्योभन्दा बाहेक कहाँबाट गर्ने होला, कसरी ल्याउने होला, हामी टिचरहरू चाहिँ अलिकति भिख माग्न हिँड्नुपर्ने, त्यही खर्च चाहिँ कहाँबाट उभार्ने होला भनेर हिँड्नुपर्ने अवस्थामा छौँ। यो कुरा चाहिँ राज्यले अलिक गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लाग्छ। त्यस्तै गरी अहिले शिक्षक छनौटको कुरा, पहिला हामी स्कुलले आफैले व्यवस्था गर्थ्यौँ, स्कुलकै खर्च हुन्थ्यो, अहिले पालिकाले शिक्षक छनौट यहीँबाट गरेर पठाइदिने व्यवस्था गरेको छ, त्यो एउटा राम्रो व्यवस्था गरेको छ। शिक्षकहरूलाई रिजल्टको आधारमा, नतिजाको आधारमा चाहिँ प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने कामको पनि अभ्यास सुरुवात भइसकेको छ। र अब बिस्तारै हामीले माग गर्नुपर्ने अथवा अहिलेको यो भूगोललाई हेर्दाखेरि चाहिँ हामी अब बिस्तारै विद्यालयलाई आवासीय विद्यालय बनाउनु पर्ने, त्यस्तै गरी साना विद्यार्थीहरूको लागि टोलमा ठाउँ ठाउँमा आवश्यकताहरू हेरेर विद्यालय राख्नुपर्ने र ठूला विद्यार्थीको निम्ति चाहिँ सकेसम्म विद्यालय बसको व्यवस्था गरेर ल्याउने पुर्याउने गरिदिने र अलि ठूला विद्यार्थीको निम्ति चाहिँ त्यहीँ होस्टेलको व्यवस्था गरियो भने शैक्षिक सुधारमा एउटा ठुलो टेवा पुग्नेछ भन्ने मलाई लागेको छ। यो कुरा मैले फेरि पालिका समक्ष, यो चाहिँ राष्ट्रिय रूपमै पनि एउटा बहसको विषय बनिरहेको छ। अहिले मेगा स्कुलको कन्सेप्ट धेरै कुरा विद्वानहरूले बोलिराख्नु भएको छ, त्यसैले अबको शैक्षिक यात्रा चाहिँ हाम्रो त्यतातिर हुनुपर्छ होला भन्ने लाग्छ। र शैक्षिक गुणस्तरको हिसाबले हामीले थुप्रै कामहरू गरिरहेका छौँ, कहिलेकाहीँ रिजल्ट हेर्दा हाम्रो मेलुङको चाहिँ शैक्षिक सुधार के होला अथवा शैक्षिक गुणस्तर के होला भन्ने हुन्छ। सबै ठाउँको लगभग उस्तै उस्तै हो, तर कसले कसरी देखाउँछ भन्ने कुरालाई चाहिँ कसैले लुकाएर हाम्रो अवस्था यस्तो हो भनेर अर्को छुट्टै देखाउने रिजल्ट एउटा हुन्छ। हाम्रो अवस्था जे छ हामीले त्यही देखाइरहेका छौँ र त्यहीबाट हामीले सुधार गर्न खोजिरहेका छौँ। त्यसैले हाम्रो गुणस्तर कतै कतै कमजोर हो कि भन्ने पनि लाग्छ। त्यसमा धेरै जसोले चाहिँ शिक्षकहरूलाई मात्रै गाली गर्नुभएको पनि देखिन्छ। त्यसमा तीनवटा पिल्लर भन्छौँ हामी, तीनवटा खम्बा भन्छौँ। विद्यार्थीको मेहनत त्यही अनुसारको चाहियो, टिचरले परिश्रम त्यही अनुसार गर्नु पर्यो, अभिभावकको चासो पनि त्यही हुनु पर्यो। तर ग्रामीण भेगमा अहिले के छ भने जो आर्थिक रूपमा सक्षम हुनुहुन्छ, जो शिक्षित हुनुहुन्छ, उहाँहरूको बसाइ सराई दर बढी जस्तो सहरमा भएको छ, र जो आर्थिक रूपमा कमजोर हुनुहुन्छ, अलिकति चेतनाको हिसाबले कमजोर हुनुहुन्छ, त्यस्ता मान्छेको मात्रै गाउँमा अलिकति बस्ती चाहिँ बाक्लो हुँदै गइरहेको अवस्थामा अलिकति छोराछोरीको पढाइप्रति पनि त्यस्तै त्यस्तै अवस्था हो कि। म यसो हाम्रै कक्षाका विद्यार्थीहरू हेर्छु, तीन चारमा पढ्ने भाइ बहिनीहरू चाहिँ काम गर्नको निम्ति हिँडिरहेको देख्छु। कहिले मलको भारी बोक्नको निम्ति ठेक्का लिने भनेर हिँड्दछन् भाइ बहिनीहरू, भनेको त्यो अवस्था अहिले पनि छ। राज्यले निशुल्क शिक्षा त भनेको छ, तर एक सेट किताब दिँदै मात्रै यो निशुल्क भन्ने कुरा चाहिँ त्यो गलत कुरा छ। कम्तीमा त्यसको ड्रेसको कुरा उसले ग्यारेन्टी लिइदिनु पर्यो, कपी पेनको कुरा ग्यारेन्टी लिइदिनु पर्यो। स्कुलमा कहिलेकाहीँ केही आर्थिक सहयोग गर्नुपर्ने हुन्छ, बालबालिकालाई काम गराउँदै जाँदा त्यो स्कुललाई केही तिर्नुपर्ने हुन्छ, त्यो कुरा चाहिँ राज्यले ग्यारेन्टी लिइदियो भने चाहिँ त्यसपछि हामीहरू हाम्रो पाटो हामी शिक्षकको पाटो चाहिँ हामी गुणस्तरमा मात्रै लाग्न सक्छौँ। विद्यालय नपुग्ने पैसा पनि आफै खोज्नुपर्ने छ। ती साना साना विद्यार्थी भाइ बहिनीहरू फ्रीमा पढाइदिनु पर्यो, ड्रेस फ्रीमा दिनु पर्यो भन्दा हामी आफैले सहयोग गर्नुपर्ने अवस्था छ। त्यो कुरामा चाहिँ राज्यको ध्यान दिन जरुरी छ भन्ने कुरा राख्दै मैले अहिलेलाई यति राखेँ, धन्यवाद, नमस्कार।
त्यसै गरेर हामीसँग शिखर भण्डारी पनि हुनुहुन्छ, उहाँ पनि प्रधानाध्यापक हुनुहुन्छ भीममावि धनुके। यो मैले अघि स्थानीय पाठ्यक्रमको कुरा गरिराखेको थिएँ। स्थानीय पाठ्यक्रमबाट अब हामीले स्थानीय कुराहरू पढाइरहँदा त्यो स्थानीय महसुस गर्छन् बालबालिकाले भन्ने चाहिँ महसुस भएको शिक्षकहरूले चाहिँ पाउनु भएको छ कि छैन, म चाहिँ यो प्रश्न गर्न चाहन्छु।
म शिखर भण्डारी, प्रभा भीमावि धनुके। यो राज्य संहितामा गइसके पश्चात पालिका नगरपालिका गाउँपालिकाको कन्सेप्टमा आइसके पछाडि स्थानीय स्तरमा आफ्नो स्थानीय भूगोल, त्यसको चाहिँ संस्कार, त्यहाँको चाहिँ रीतिरिवाज, सबै कुराहरूलाई समेटेर राज्यमा एउटा चाहिँ के त्यस्तो किसिमको एउटा पाठ्यक्रम विकास केन्द्रले पनि तय गरिदिएको व्यवस्था छ, जहाँ चाहिँ एउटा 100 पूर्णाङ्कको चाहिँ पाठ्यपुस्तक आफ्नो स्थानीय तहले डिजाइन गरेर त्यो भेग भूगोल समेट्ने गरी निर्माण गर्न सक्ने क्षमताको त्यो विकास गरेको हुनाले हाम्रो मेरो गाउँपालिकामा पनि 2074 साल पश्चात एउटा एकाङ्की रूपमा केही एउटा चाहिँ सुरुवात भएको थियो, तर त्यो पूर्ण थिएन, स्थानीय पाठ्यक्रम निर्माण पूरा भएको थिएन। तथापि हामीले यस गाउँपालिकाको चाहिँ विशेष सहयोगमा गत वर्ष एउटा टिम बनाएर मेरो गाउँपालिकाको चाहिँ भेग भूगोल सुहाउँदो किसिमको पाठ्यक्रम निर्माण गरिसके पश्चात हामीले पाठ्यपुस्तक समेत निर्माण गरी विद्यार्थीको हातमा हामीले अघिल्लो वर्षबाट नै त्यो पाठ्यपुस्तक दिइसकेको अवस्था छ। र मेरो गाउँपालिकाको चाहिँ स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि र मेरो गाउँपालिका समग्र विषयवस्तु समेट्नको लागि चाहिँ मेरो गाउँपालिकाले चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चाहिँ हामीले बुझेका छौँ। अब समय सापेक्ष रूपमा केही कुराहरू परिमार्जन गर्नुपर्ने भन्ने, पाठ्यपुस्तकमा परिवर्तन गर्नुपर्ने, यो यसलाई हामी सहयोग रूपमा लिनुपर्छ। देश परिस्थिति, राज्य, त्यसपछि राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूदेखि लिएर स्थानीय स्तरमा पनि भएका कुराहरूलाई, मुख्य कुराहरू विकास निर्माणदेखि लिएर चाहिँ सबै कुराहरूलाई परिमार्जन गर्ने गरी कुनै पनि पाठ्यपुस्तक त एउटा त्यो ठोस एउटै मात्रै हुने कुरा हुँदैन, यो परिमार्जित दस्तावेज भएको कारणले गर्दाखेरि मेलो गाउँपालिकाको सम्पूर्ण भूगोललाई समेटेरै निर्माण गरेको पाठ्यक्रम छ र त्यसमा कतिपय कुराहरू पाठ्यपुस्तकमा समावेश भइसकेको छ। तथापि हाम्रै गाउँघरमा यो पाठ्यक्रम र पाठ्यपुस्तक लेखनमा त्यसको एउटा सदस्य म पनि भएको नाताले गर्दाखेरि मलाई यस कुरामा एउटा के कन्फिडेन्स छ भनेदेखि हामीले धेरै कुराहरू हामीले देखेको तर त्यस विषयमा नजानेको हुँदो रहेछ। तथापि कक्षा 1 देखि कक्षा 8 सम्म स्थानीय पाठ्यक्रम विषय विद्यार्थीलाई अध्यापन गराउँदै गर्दाखेरि आफ्नो पालिकाभित्र धेरै कुराहरूको चाहिँ ज्ञान हासिल त्यो विद्यार्थीले गर्ने रहेछ र त्यो विद्यार्थीले त्यसै पालिकाभित्रको चाहिँ ज्ञान हासिल गर्ने गरी निर्माण गरेको पाठ्यक्रम र पाठ्य पुस्तकले चाहिँ समग्र मेलुङको शिक्षा नीति र शिक्षाको जुन शैक्षिक अवस्थाको बारेमा चाहिँ थप जान्न र ज्ञान हासिल गर्न चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको चाहिँ अनुभव भएको छ।
यो शिक्षाले सबैभन्दा ठूलो सुधार चाहिँ नैतिक सुधार ल्याउनु पर्ने कुरा हो, होइन? हामी सबै जात जाति सबै मिलेर बसिरहेका हुन्छौँ, तर कहिलेकाहीँ विभिन्न कारण देखाएर गाउँमा झगडा परिरहेको हुन्छ। अब यसको समाधानको लागि अहिले कहाँ आइपुग्छौँ, हामी पालिकामा आइपुग्छौँ, त्यहाँ न्यायिक समिति पनि हुन्छ। विशेष गरेर यो पालिकाको सामाजिक विकासको र समावेशिताको कुरा गर्दा मैले न्यायिक समिति प्रमुखलाई कसरी यो स्थानीय विवाद समाधानको लागि प्रयास गरिरहनु भएको छ, जातिगत विविधता पनि रहेको छ, केही चुनौतीहरू पनि होलान्, अहिले म उपाध्यक्ष ज्यूतर्फ लागे।
धन्यवाद मनुकाजी, खास गरी यहाँले जोडिहाल्नुभयो। अब निकै लामो समयदेखि चाहिँ नैतिक शिक्षा हाम्रो विद्यालयमा कार्यान्वयनको अवस्था छैन, चलन चल्तीको अवस्था छैन। पछिल्लो समयलाई अध्ययन गर्ने हो भने, हेर्ने हो भने, हामीले कर्तव्यलाई एकातिर राखेर अधिकारलाई मात्रै अगाडि सारिरहेको अवस्था छ। चाहे सरकारी तहबाट होस् या विभिन्न संघ संस्थाबाट होस्, चाहे हामी सबैले होस्, हामी महिला अधिकारको कुरा गरिराख्छौँ तर कर्तव्यलाई हामीले कुनै कुनामा पठाइदिइसकेका छौँ। हामीले जनजाति दलित अधिकारको कुरा, सुनिश्चितताको कुरा गरिराख्दा तर हामीले कर्तव्य कहिले पनि कसैलाई पढाएकै छैनौँ, सम्झाएकै छैनौँ। किन भन्दा हामीसँग नैतिक शिक्षा पनि छैन र नैतिक शिक्षाको विषयमा त्यो विद्यालयको मात्रै कुरा होइन, हाम्रो अभिभावक कुरा, हाम्रो घरको कुरा, हाम्रो समाजको कुरा, हामी जहाँ जहाँ जान्छौँ त्यहाँ त्यहाँ हामीले कर्तव्यलाई त्यति धेरै अगाडि ल्याएका छैनौँ, अधिकारलाई जति ल्याएका छौँ। त्यसैले गर्दाखेरि यस्ता किसिमका समस्याहरू अघि यहाँले भनिसक्नुभयो, जति पछिल्लो समय आउँदै जान्छ त्यति नै यो अलिकति विवादका कुराहरू, समस्याका कुराहरू, अराजकताका कुराहरू, यी कुराहरूले चाहिँ घर गरिरहेको अवस्था छ। जति पनि घटनाहरू न्यूनीकरण हुँदै जानुपर्ने तर त्यतिकै घटनाहरू चाहिँ अझै बढेर आइरहेको अवस्था हामीले अनुभूति गरेका छौँ र मेलुङ गाउँपालिकामा पनि यस्ता किसिमका घटनाक्रमहरू आइरहेका छन्। कतै श्रीमान श्रीमतीको छ भने कतै छरछिमेकीबाट छ, कतै ओल्लो पल्लो घरबाट छ भने कतै एउटा बस्तीबाट अर्को बस्तीमा छ। यो घटनाक्रमहरू चाहिँ निकै धेरै आउने गरेका छन्। हामीले के गरेका छौँ भने कतिपय घटनाक्रमहरू ओडाले नै व्यवस्थापन गर्नुहुन्छ। कानूनमा हेर्ने हो भने, न्यायिक समितिमा आइपुगेर हेर्ने हो भने, ओडाले भन्दा पनि त्यहाँ रहेका चाहिँ मेलमिलापकर्ताहरूले मेलमिलाप केन्द्रमा बसेर घटनाहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। मिलापत्र गराउनेदेखि लिएर मेलमिलाप गराउने हो कि यहाँसम्मको चरणहरू हुन्छ। तर मान्छेहरूलाई, जनताहरूलाई के विश्वास छ भने, ओडामा गयो भने चाहिँ हाम्रो मान्छे भनेको चाहिँ ओडा अध्यक्ष हो, ओडा अध्यक्षले चाहिँ हाम्रो व्यवस्थापन, हाम्रो मुद्दालाई चाहिँ व्यवस्थापन गर्नुहुन्छ भन्ने छ, त्यहाँ गर्नुहुन्छ। कतिपयलाई होइन, त्यो त त्यही नजिकैको मान्छे हो, वडा अध्यक्षले गर्नुहुन्न भन्ने लाग्यो भने उहाँहरू फेरि पालिकामा पनि आउनुहुन्छ। र अर्को चाहिँ हामीले क्याटेगोराइज पनि गर्ने गरेका छौँ, कुन मुद्दालाई वडाले हेर्नुहुन्छ, कुन मुद्दालाई मेलमिलापकर्ताले हेर्नुहुन्छ र कुन मुद्दा चाहिँ पालिकासम्म आउँछ। एउटा समस्या के छ भने, हामीले के बुझाउन सकिरहेका छैनौँ आज पनि स्थानीय सरकारले या न्यायिक समितिले भन्दै गर्दा, हामीले चाहिँ स्क्रिनिङ, यो मुद्दालाई, उजुरीलाई स्क्रिनिङ पनि गरेर आउने अवस्था चाहिँ जनतासँग, नागरिकसँग पुर्याउन सकेको अवस्था आज छैन। हामीले 13 किसिमको मुद्दालाई मात्रै हामीले व्यवस्थापन गर्ने गर्छौँ, हामीले सम्पादन गर्ने गर्छौँ, बाँकी मुद्दाहरू हामीले हेर्न मिल्दैन। तर हामीले हेर्न नमिल्ने मुद्दाहरू पनि उहाँहरूलाई थाहा हुँदैन र हामीकोमै आउने गर्नुहुन्छ। अनि उहाँहरूलाई के लाग्छ भने, यो हेरिदिनु पर्ने गाउँपालिकाले नै हो अथवा भनौँ न्यायिक समितिले नै हो तर गरिदिनु भन भन्ने लाग्छ। जुन स्थानीय सरकार सञ्चालन ऐनले हामीलाई त्यसलाई व्यवस्थापन गर्न, त्यसलाई हेर्न दिएकै छैन, यस्तो खालको पनि अवस्था छ। र यहाँले चुनौती अथवा भनौँ समस्याको कुरा गर्दै गर्दा, हामीले जेन तेन अवस्था अनुसारको व्यवस्था त गरेका छौँ, यसरी न्यायलाई चाहिँ न्याय सम्पादन गरिरहेको अवस्था त छ। यद्यपि हामीलाई चुनौती के छ भने, सबैभन्दा पहिला म आफू हेर्ने भने कानुनको विद्यार्थी होइन, तर पनि मैले कानुनको काम गर्नु परिरहेको अवस्था छ। सक्षम कर्मचारी अझ भनौँ कानुनी अधिकृत हुनुपर्ने स्थिति हो, तर गाउँपालिकाले आफै पनि कर्मचारीहरू चाहिँ राख्न त सक्छ, तर पनि के छ भने हाम्रो स्रोत साधन सीमित छ। हामीलाई प्रदेशले 6 महिनाको तलबको व्यवस्थापन गरेर एउटा चाहिँ कानुनी सहजकर्ता भनेर व्यवस्थापन गरेको थियो, आजको अवस्थामा हेर्ने हो भने हामीसँग उहाँ पनि हुनुहुन्न। त्यसैले गर्दाखेरि चाहिँ हामीले कसैलाई हायर गर्दै केही मुद्दा एक दिनमा हेर्ने, अर्को दिनमा हेर्ने गरेर चाहिँ हामीले जेन तेन अवस्था अनुसारको व्यवस्थापन गरेर गरिरहेको अवस्था छ कानुनको सन्दर्भमा कुरा गर्ने भने। र अर्को चाहिँ अलिकति हामीलाई भूगोलको पनि समस्या छ। हामीले जस्तै पीडितले उजुरी दिइराखेको हुन्छ, हामीले पीडकलाई बोलाउनु पर्ने हुन्छ, उसलाई चाहिँ हामीले चिठी पठाउनु पर्ने हुन्छ, यहाँसम्म बोलाउनु पर्ने हुन्छ, भूगोलको अलिकति समस्या छ। त्यो हामीले व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, त्यो पनि अलिकति सङ्कटको हिसाबले रहेको छ। र अघि पनि मैले भने, यो स्क्रिनिङको कुरा चाहिँ कुन उजुरी गाउँपालिकामा लिएर आउनुपर्ने हो, कुन उजुरी चाहिँ प्रहरी कहाँ जानुपर्ने हो, कुन उजुरी चाहिँ प्रशासनमा या अदालतमा जानुपर्ने हो, यो कुरा चाहिँ अब नागरिकले छुट्याउन सक्नुभएको अवस्था छैन। यो केही हदसम्म हामीले यसलाई चाहिँ सचेतीकरण गर्न सकेका छैनौँ, यो खालको चाहिँ समस्या छ। यद्यपि हामीले कसरी हुन्छ, त्यसरी चाहिँ व्यवस्थापन गर्दै आएका छौँ आजसम्म हेर्दाखेरि। तर सँगसँगै अझै पनि समस्या भने सकिसकेको अवस्था छैन, हामीले यसलाई चाहिँ समाधान गर्न सकिरहेको अवस्था चाहिँ छैन, हामी प्रयासरत छौँ।
अब मेलुङ गाउँपालिकाको कुरा गरिरहँदा स्वास्थ्य क्षेत्र चाहिँ कस्तो छ त? हामीसँग यहाँ हरिराम चापागाई हुनुहुन्छ, स्वास्थ्य शाखा प्रमुख, समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराइदिनुहोस् न।
गाउँपालिका भइसकेपछि 7 वडा भएको छ, यसमा हाम्रो त्यो अवस्थामा 5 स्वास्थ्य चौकी मात्रै भएको अवस्था थियो र हाल चाहिँ मेलुङ गाउँपालिकामा 11 स्वास्थ्य संस्था चाहिँ स्थापना भएको छ। नागरिकले स्थानीय तहमा पाउनुपर्ने निशुल्क रूपमा पाउनुपर्ने सेवाहरू चाहिँ उपलब्ध गराउनको लागि मेलुङ गाउँपालिकाले कम्तीमा पनि आधी घण्टाको भित्र चाहिँ आफ्नो आधारभूत स्वास्थ्य सेवा पाउनको लागि भनेर मेलुङ गाउँपालिकामा 7 वडामा 7 सामुदायिक स्वास्थ्य केन्द्र र त्योभन्दा बाहेक आधी घण्टाभित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्छ भन्नको खातिर 4 सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरेर मेलुङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बेहोरा मैले जानकारी गराएँ। विशेष गरी स्थानीय तहमा भएको स्वास्थ्य संस्थाहरूले चाहिँ प्रिभेन्टिभमा चाहिँ काम गरिरहेको छ, भनेको रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिनेतिर चाहिँ स्वास्थ्य सेवा लगाइरहेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहेँ। जस्तै खोप सेवा, परिवार नियोजन, यी आदिभित्र पर्ने रोगहरू, सरुवा रोगहरूलाई कसरी नियन्त्रण गर्ने भन्नेतिर चाहिँ गाउँपालिका लागिरहेको छ। जनमानस चाहिँ अलिकति के छ भने हाम्रो जुनसुकै रोगको पनि उपचार स्थानीय तहमै हुन्छ भन्ने छ, त्यसलाई चाहिँ अलिकति स्वास्थ्य सेवाको अवस्था अनुसार निर्देशिका अनुसार चाहिँ काम गर्ने अवस्था पनि रहेको छ। समग्रमा हेर्दाखेरि मेलुङ गाउँपालिकामा सर्ने रोगको अवस्था धेरै न्यूनै हुँदै गइरहेको छ। अलिकति अब हाम्रो खानपान र सबै व्यवस्थापनले गर्दा अलिकति हाम्रो नसर्ने रोगहरूको संख्या चाहिँ क्रमागत रूपमा बढ्दै आएको अवस्था पनि देखिन्छ। के अनुरोध गर्न चाहे भने मेलुङ गाउँपालिका प्रविधि मैत्री सेवा चाहिँ प्रत्येक वडाबाट सेवा पाइराख्नु भएको छ, प्रशासन सेवामा पनि कुनै पनि सेवाग्राहीले आएर कम्तीमा पनि एक दिन चाहिँ बस्नुपर्छ वडामा अथवा गाउँपालिका गएर भन्ने अवस्था अहिलेसम्म देखिएको छैन। केसम्म भइरहेको छ भने अहिले काठमाडौँबाट सेवाकारी आउनुहुन्छ, हाम्रो प्रत्येक वडामा गाडी आइपुग्छ र उहाँहरू 4:30-4:30 चाहिँ ओर्लिनुहुन्छ र आधी घण्टा 15 मिनटको समयमा उहाँले चाहिँ सेवा लिएर जान सक्ने अवस्था बनेको छ र हामी उहाँलाई आउन नसक्ने उहाँको कागजपत्र सबै मिलेको छ भने मेल मार्फत अथवा कुनै पनि व्यक्ति मार्फत पनि उहाँहरूलाई चाहिँ हामी डकुमेन्ट बनाएर उहाँलाई सेवा दिइरहेको अवस्था छ। आधी घण्टादेखि 15 मिनटसम्म चाहिँ सेवा उपलब्ध गराएको कुरा चाहिँ जानकारी गराउन चाहे।
यहाँलाई धेरै धेरै धन्यवाद। यहाँ अपेक्षा थापा पनि हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट प्रतिनिधि पात्र कहाँनिर हुनुहुन्छ, यहाँको समस्याहरू केही छ भने सुनाइदिनुहोस् न।
नमस्कार, मेरो नाम अपेक्षा थापा, म मेलुङ गाउँपालिका वार्ड नम्बर 5 बस्छु। मलाई चाहिँ खासै केसैमा पनि समस्या होइन, म भन्दा अलि धेरै अशक्त व्यक्तिहरू देखेको छु, उनीहरू भनेको शिक्षाहरूबाट पनि वञ्चित हुनुहुन्छ, तर मलाई कुनै पनि समस्या छैन।
धेरै धेरै धन्यवाद। प्रतिनिधि पात्रको रूपमा यहाँले आफ्ना साथीहरूको समस्या यहाँ राखिदिनु भयो, पक्कै पनि यो समस्याका बारेमा सम्बोधन हुन्छ नै होला। मैले बृहस्पति गोलेजीलाई पनि देखिरहेको छु, राजनीतिक व्यक्तित्व हुनुहुन्छ, आफ्ना कुराहरू राखिदिनुहुन्छ कि?
म पनि पहिला चाहिँ महिला विकासतर्फ सामाजिक प्रचालकमा काम गर्थेँ, अहिले चाहिँ म कृषि क्षेत्रमै लागेका छु। कृषि क्षेत्रमा पनि हाम्रो यहाँ गोले गाउँ कुनिलटोल भन्ने ठाउँ चाहिँ अलि अपाइक पर्दो रहेछ, अनि पोहोर हामीले मुला रोप्यौँ, झन्नै 20 रोपानी जतिमा मुला रोपेका थियौँ, मुला बिक्री गर्न नसकेर भुङ्गुरलाई गाई बस्तु भैँसीलाई खुवाएर सिद्ध्यायौँ। 18,000 मुला रोपेका थियौँ ल्याएर बिउ, प्याजको बिउ रोप्यौँ हामी, झन्नै 30-32 रोपनी जति प्याजको बिउ रोप्यौँ, त्यो फुलाउने रहेछ, गेडा फुलाएर बङ्गाल देश पठाउनु पर्ने प्याजको बिउ, त्यसलाई पनि हामीले राम्रोसँग उ गर्न सकेनौँ, रोग लागेर त्यो पनि सब नष्ट भयो। पहिला गाउँपालिकाबाट हामीलाई 2,00,000 अनुदान दिनुभएको थियो, त्यसले पनि टनेल बनाएर गोलभेटा रोपेर हामीले यताउता त गऱ्यौँ, तर व्यापार गर्ने ठाउँ नपाएर गाडीमा पनि 1 क्रेटलाई 300 लिदिने, त्यसले गर्दा हामीले ठाउँमा पुर्याउन नसकेर 20 रुपियाँ केजी, 15 रुपियाँ केजी, 25 रुपियाँ केजी त्यस्तै बेच्यौँ। महिलाहरूलाई राजनीतिमा आउनु पनि पुरुषहरूले एकदम दबाब गर्ने, के जान्या छ र उहाँहरूलाई नबोलाउनु, पछाडि हटाउनु, उहाँहरूले केही जान्या छैन, घरको भात पकाउन र घाँस काट्नु मात्रै जान्या हो, किन बोलाउने उहाँहरूलाई, किन सहमति गर्ने उहाँहरूलाई भन्ने कुरो गर्नुहुन्छ। पुरुषहरूको ठाउँमा गयो भने हामीलाई, धेरै ठाउँमा म गएँ, धेरै ठाउँमा गएँ, तर हामीलाई बोल्न पनि नदिने, बस्न पनि पछाडि, उहाँहरूले के बोल्छ र के जाने छ अरे भन्नुहुन्छ उहाँहरूले त हामीलाई के म चाहिँ कमी छौँ र हामी धन सम्पत्ति गाडी चलाउने प्लेन चलाउने गुड आउने भात पकाउने घाँस काट्ने उहाँहरू जस्तो बोल्ने राजनीति गर्ने पढ्ने जेमा पनि आफ्नो छोरीहरूलाई पनि अगाडि बढाउने आफू पनि अगाडि बढ्ने उहाँहरूले जे गर्नु सक्नुहुन्छ हामीले त्यही गर्नु सक्नुहुन्छ केही म कमी छैनौँ महिला दिदी बहिनीहरू डराउनु पर्ने काम पनि छैन उहाँहरूदेखि केही गर्नुपर्ने काम पनि छैन उहाँहरूको सम्पत्तिलाई दाबी पनि गर्नु परेको छैन हामी आफै कमाउन सक्छौँ आफै सक्षम हुन सक्छौँ छोरीछोरीलाई शिक्षा दीक्षा सबै चाहिँ आफैबाट सिकाउनु पर्यो स्कुल पठाउनु पर्यो उहाँ हाम्रो वार्ड अध्यक्ष दिदीले पनि देख्नु भएको छ हामी डोकोमै पानी बोकेर खान्छौँ प्राय जसो पैसा बचेर नपरेको पनि होइन न खै मान्छे त्यस्तो न के त्यस्तो के नमिलेको जस्तो भएर अहिले फेरि केही बाटो लाएर हामी गर्न चाहिँ कृषि खेती चाहिँ सक्षाउँछौँ दुई तिन लाख चाहिँ वर्षमा कमाउँछौँ कृषि खेतीबाट हामीले
अबको लागि भने म उद्यमी नै बनेर बस्नु भएको संगीता भण्डारी हुनुहुन्छ हामीसँग उहाँ गृहिणी कृषक कुखुरा पालन पनि गरिरहनु भएको छ कुखुराको बजार चाहिँ कस्तो छ त बजार अनि वार्षिक रूपमा कति आमदानी गर्नुहुँदो रहेछ भर्खर पो सुरु गर्नुभयो कि अनि अब यहाँ पालिकामै बसेर कार्यक्रम यो गरिरहँदाखेरि पालिकाले पनि केही सहयोग गरेको थियो कि आफ्नो कुरा राखिदिनुहोस् न है
नमस्ते मेरो नाम संगीता फुयाल भण्डारी वडा नम्बर 7 जोई गाउँ पर्छ मेरो घर चाहिँ हाम्रो यही हेफर संस्थाले नै हामीलाई कुखुराको चल्ला वितरण गरेर दिनुभएको थियो खोर बनाउन 10,000 र अनि कुखुराको चल्ला 32 चल्ला दिनुभएको थियो त्यसैबाट हामीले अहिले लगभग यो पोहोरको वैशाख 17 चल्ला दिनुभएको हो सानो त्यो कुखुरा चाहिँ अब अन्डा दिने बनाउन चाहिँ हामीलाई साह्रै गाह्रो नै भयो सुरु सुरुमा त अब चल्ला त दिनुभयो चल्ला दिएपछि अब त्यसलाई हुर्काएर अन्डा बनाउनलाई अन्डा दिने बेलासम्मलाई दाना खुवाउँदाखेरि ला अब त हामी डुबिनि रहेछौँ त्यत्रो खर्च अब आम्दानी छैन यो अन्डा बनाउने हुनेजेल त अब एक डेढ लाख जतिको नै दाना खाइदियो त्यहाँबाट अन्डा सुरु भएपछि चाहिँ फेरि रमाइलो हुन थाल्यो दिनकै 2-3 अन्डा दिन थाल्यो र अनि अन्डा पनि आज दिन्छ भने आजै गाडीमा हिँडिले नि लौ यहाँ अन्डा पाइन्छ भनेर अन्डा पनि बिक्री हुने घरमा त्यसरी यस्ता एक दिनबाट दुई दिन राख्न परेको छैन अहिलेसम्म अन्डा राम्रोसँग बिक्री भइरहेको छ र त्यो हेफर संस्थाबाटै प्रविधिहरू गर कुखुरा बेला बेलामा के कस्तो छ भनेर औषधिहरू उपचार पनि गर्न बेला बेलामा जानुहुन्छ हेर्नुहुन्छ राम्रै छ राम्रै चल्या छ मेरो मलाई अब घर खर्च चलाउनलाई यसो बच्चाहरूलाई खुवाउनलाई यसो आफ्नो इष्टमित्र आउँदा यसो खुवाउन ओर्न खाजा खुवाउन अब अलिअलि घर खर्च छोराछोरीलाई कपी कलम किन्न अहिले त भइरहेछ अब मसँग मेरो छोरीसँग पढ्ने 13 विद्यार्थी थियो अहिले मात्रै मेरो छोरी मात्रै थियो भनेपछि त अब 12 अन्त गइदिएछन् र मेरो बच्चाहरूको पढाइ पनि राम्रै छ अब अहिले जेठी छोरी 5/6 गएको फोजे पिए नै ल्याएर कान्छी छोरी पनि दुइटै फर्स्टबाट राम्रै पढ्छन् अब म कृषि पनि गर्छु पहिला पनि मैले टनेल हालेको थिएँ 3-4 मेरो फेरि अब रोडको छेउमा घर नहुनेलाई नि समस्या घर हुनेलाई नि समस्या अनि पहिरोले सबै बारी जति रोडबाट भल छिरेर सबै बारी जति भिर बनाइदियो टनेल हाल्ने ठाउँ पनि भएन अनि त्यो पहिरोमा चाहिँ मैले नेपियर घाँस अरू भटमासे घाँसहरू यही हेफर समूहले नै दिएर अहिले मैले लगाएको छु अब वस्तु एउटा भैँसी बाख्रा अलिअलि अब गाउँमा बसी सबै थोक चाहिन्छ भैँसी पनि दुध खान चाहियो बाख्रा पनि अब दिवाली आउँछ दसैँ आउँछ खसी चाहियो त्यही गरेर अब व्यवसायकै रूपमा नभए पनि आफ्नो जीविकोपार्जन चलाउनको लागि मैले अब बस्तु भैँसी नि पाले एउटा बाख्रा बस्ती नि पाले अब छोरीहरू नि गरे खेती पनि अब अलिअलि थोरै खेत्छ अब धेरै चाहिँ छैन त्यसको लागि पनि अब पोहोर खडेरी परेर अब धानको बिउँकै डढेर अनि मैले यहाँ पालिकामा माग गरेर एउटा पाइप लगेर अनि त्यो गरेर पानी व्यवस्था गरेँ र अघि एकजना दाइले भन्नुभयो प्राविधिकको कमीले हो कि 4-5 कुलो लड्छ भन्नुभयो मैले यस्तो एकजनाको कामहरू पनि धेरै गरेको छु हामीले गरेका काम तपाईँहरूले गरेर अनुगमन गर्दा पनि हुन्छ वडा नम्बर 7 इन्जिनियर सरहरू पनि जानुभएको थियो पालिकै नमुना ट्याङ्की बनाउनु भएको छ मिस तपाईँहरूले भन्नुभयो यहाँको इन्जिनियर सरहरूले त्यो हामीले त्यहाँभन्दा अगाडि 5-6 अगाडि कुलो पनि बनाएको थियौँ त्यो कुलो पनि अस्ति उहाँहरूले हेर्नुभयो होला हिँड्नुभयो होला अहिलेसम्म केही भएको छैन हामीले गरेको काम चाहिँ अनि अन्त चाहिँ प्राविधिकले कस्तो हेर्छन् त हाम्रोमा त हामीले गरेको कामको मान्छेलाई ज्याला दिनै गाह्रो हुन्छ आफूले उठाएर गर्नुपर्ने अवस्था हुन्छ हाम्रै लगानीमा अहिले हामीले बनाएको ट्याङ्कीमा हामीले काम गरेको मान्छेलाई दिनै गाह्रो छ हाम्रै अब त्यो साथ सहयोग पानी खानीले जम्मा गरेर एक एक दिन श्रमदान गरौँ भनेर सामान उठाएर अहिले हामीले 5 योजनाको पोखरी बनाएर अब हामीलाई त्यो बिउ राख्न ओर्न सजिलो होस् भनेर त्यहाँ पानी जम्मा गरेर त अब खडेरी पर्यो भने त्यहाँ सानो पानी जम्मा गरेर नि बिउमा लाउन हुन्छ भनेर हामीले त्यसरी गरिराखेका छौँ। खोइ हाम्रो त राम्रै छ।
धेरै धेरै धन्यवाद। अब नवीन गोलेजी पनि हुनुहुन्छ यहाँ मेलुङ गाउँपालिकामा रहेको सामुदायिक वनको अवस्था चाहिँ कस्तो छ त्यसको बारेमा केही प्रकाश पारिदिनुहोस् न।
धन्यवाद। म नवीन कुमार गोले मेलुङ चार। हजुरहरूले भनेको प्रश्नको चाहिँ पछि जवाब दिउँला होइन त मेरो मनमा आयो चाहिँ म अहिले भन्छु किनकि यो भेटपुको तामाकोशी सैलुङ लड्के फड्के यी चार किल्लाभित्रको जग्गा म नापी भएको छैन। कुनै पनि विकास निर्माणमा स्वास्थ्य चौकी बन्न पर्यो प्रदेशबाट संघबाट माग गर्न पर्यो भने लालपुर्जो खुद रहेछ। जस्तै मेलुङ गाउँपालिकाको स्थानीय तहमा एउटा हस्पिटल भन्ने एउटा प्रावधान अनुसार खडा गरियो त्यसको पिलर ठड्यायो तर बजेट मागिसकेपछि तपाईँको लालपुर्जो ल्याउनुहोस् भनिसकेपछि यहाँ लालपुर्जो छैन। त्यो कारणले कुनै पनि प्रहरी चौकी आयो त्यहाँ प्रहरीले चाहिँ चौकी निर्माण गर्नको लागि जग्गा आह्वान गर्यो लालपुर्जा खोज्यो तर छैन। त्यो कारणले मेलुङ गाउँपालिकाको चार यहाँको भेटपुको अवस्था कस्तो छ भने सामुदायिक वन छ होइन त व्यक्तिगत होला कतिपय तर यहाँको वनमा जे जति काठ भए पनि अन्त जान पाइँदैन किनकि यहाँको नाभी भा छैन। त्यो कारणले वन सुरक्षित छ जुन वनमा हाम्रो जति आफ्नो समूहमा छ नि त्यसले रोयल्टीको हिसाबले यति भनेर तोकेको हुन्छ त्यो अनुसार काट्न पाइयो त्योभन्दा बढी काट्न पाएन। जस्तै वन अहिले मेलुङ गाउँपालिकाको चार नम्बर वार्डको चाहिँ तिनवटा वन सामुदायिक वनमा जस्तै सरङथली सोल्थुम भन्ने एउटा छ एउटा माथि ढुङ्गुरदेवी भन्ने एउटा छ र तल मजुवा लट्टे भन्ने एउटा तिनवटा सामुदायिक वन छ ती सुरक्षित छन्। त्यसका काठहरू कतै बाहिर जाने भन्ने छैन किनकि यहाँ नापी भएको छैन। वनको सम्बन्धमा चाहिँ त्यस्तो छ होइन त यो भूगोलको अवस्थामा चाहिँ नापी भएको छैन। कोही यहाँको 2500 घर धुरी भए पनि कसैको लालपुर्जा छैन यहाँ चाहिँ नापी भएको छैन। त्यसकारण यस सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाललाई यो कुरा पनि नापी भएको रहन्छ भन्ने कुरा त्यहाँ पुगिन्छ कि भन्ने आशामा पनि छु म चाहिँ मेरो व्यक्तिगत नभएर एउटा समूहको रूपमा एउटा गाविस नै छ नि जिउँदो। धन्यवाद।
यति बेला वडाध्यक्ष ज्यू तर्फ लागे म वडा नम्बर 6 को कुसुमलामा वडाध्यक्ष ज्यू हुनुहुन्छ यहाँहरूको तर्फबाट वडामा के सम्भावना भइरहेको छ त्यसलाई कसरी वडावासीहरू मैत्री बनाउने प्रयास गरिरहनु भएको छ।
हामी प्रत्येक समूह अघि नै भनिसक्नु भएको छ धेरै साथीहरूले हेफर अथवा सीडीएफ इत्यादि संस्थाहरू मार्फत हामीले वडामा करिब 20-25 वटा समूहहरू धेरै टोल बस्तीहरूमा हामी समूह बनाएका छौँ। ती समूह मार्फत हामीले चाहिँ ती समूहहरूलाई पहिला चाहिँ हेफर नेपालले विभिन्न खालका कामहरू गर्नुभएको थियो र त्यो मार्फत पनि हामीले सेवाहरू उहाँहरूलाई दिएका थियौँ। अहिले फेरि सीडीएफ चाहिँ संस्था छ तिनले अघि नै सिंचाइका कुराहरू खानेपानीका कुराहरू चाहिँ कृषिलाई चाहिने औजारका कुराहरू मिनी टेलरहरू र तेल पिन्ने मेसिनहरू यी विभिन्न खालका औजारहरू पनि ती संस्था मार्फत हामीले हस्तान्तरण गरेका छौँ। यो मेलुङ गाउँपालिकामा मलाई लाग्दछ कोही कोही अपवादमा अघि हाम्रो कार्यभार वडाध्यक्ष ज्यूले भन्नुभयो कुनै टोल बस्तीहरू छुट्टु भएको छ त्यो हामीलाई पनि सम्पर्क नगरिकन उनीहरूको एउटा खालको सर्वे हुँदो रहेछ त्यो सर्वेभित्र पर्ने मान्छेहरूलाई चाहिँ ती संस्थाले समेटेको भएको कारणले मेरा पनि वडामा कुनै टोल बस्तीहरू त छुटेका छन् नै तथापि पनि ती नछुटेका बस्तीहरू टोल बस्तीहरूमा सिंचाइ नभएका सिंचाइ नभएर खेती गर्न नसकेका मान्छेहरूलाई पनि ट्याङ्कीद्वारा थोपासिंचाइद्वारा इत्यादि कुराहरूद्वारा चाहिँ कृषि कार्य गर्नका निमित्त सहज रूपमा अहिलेसम्म भइराखेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अन्य कुराहरू अब हामीले प्रदेश मार्फत सङ्घीय सरकार मार्फत अब वडाको मेलुङ गाउँपालिकाको विकासको निम्ति पनि तपाईँले भने जस्तो हामीले विभिन्न सेक्टरमा हामीले पहल कदम चलाइराखेका छौँ हामीले माग्न पर्ने कुराहरू मागिराखेका छौँ पर्याप्त उहाँहरूले पनि दिन सक्नु भएको छैन र हामीलाई जनताले जुन किसानहरूले अघि हामीसँग माग राख्नुभयो ती मागलाई पर्याप्त रूपमा हामीले दिन त सकेका छैनौँ तथापि पनि गरेर खाने एउटा पाटो चाहिँ हामीले बनाइदिएका छौँ। त्यसो भएको हुनाले यो मेलुङ गाउँपालिकामा मलाई लाग्दछ छिट्टाफुट्टा टोल बस्तीहरूमा अघि नै हाम्रो कार्यवाहक अध्यक्षज्यूले भने जस्तो त छन् नै तथापि पनि समग्र रूपमा मेलुङको कृषि क्षेत्रको विकासको निम्ति यो गाउँपालिकाले वडाहरूले सबै अहिले सबै सम्पूर्ण वडाध्यक्षहरू त हुनुहुन्न तथापि पनि समग्र रूपमा भन्नुपर्दा कृषि क्षेत्रमै हाम्रो जोडबल रहेको र अहिलेसम्म पूर्ण रूपमा चाहिँ भयो भन्ने चाहिँ हामीले गर्न आउन सकेका छैन र उत्पादन भयो र बजारसम्म लानेको गाडी घोडाको अभावहरू
र बिक्री वितरण गर्नका निमित्त पुर्याउनका निमित्त अलि असहज सडकको कुराहरू छ, त्यहाँ सडक विस्तारको कुराहरू अहिले भर्खर राजेशजीले भन्नुभयो 36 करोड रुपियाँ अब शीतली मेलुङ सडक हामी पिच गराउने कुराहरूमा छ, अन्य जिना मसिनो सडक गराउन हामीले सोलिङ इत्यादि ग्रेड मिलाउने कुराहरू इत्यादि त गरिराखेका छौँ। त्यस भएको हुनाले अब बिस्तारै यहाँहरूले भनेको जस्तो केही समयभित्र हुनेछ भन्ने विश्वासको साथ मेरो भनाइ अन्त्य गर्छु।
अब भने म वडा नम्बर 5 तर्फ लाग्छु। ललित थापा मगर वडाध्यक्ष हुनुहुन्छ, आफ्नो ओडालाई समृद्ध बनाउन यहाँले के गरिरहनु भएको छ र ओडावासीहरूलाई पनि यहाँले केही प्रतिबद्धता दिन चाहनुहुन्छ कि?
जनप्रतिनिधि भएपछि हाम्रो पनि सपना थिए जनतालाई यो गर्छु त्यो गर्छु, हामीले जुन सोचेर आएको थियौँ त्योभन्दा आर्थिकमा ठोकिँदो रहेछ। आर्थिक नभएको हुनाले हामीलाई गर्न कृषिदेखि लिएर फल कारखाना, हस्पिटल, स्वास्थ्य, शिक्षामा पनि हामी तकभर नै छौँ। जे जति छ हामीले जुन हाम्रो गाउँपालिकामा आउने रकमहरू छ त्यो रकम हामीले ओडै 7 ओडामा राम्रैसँग विकास गरेका छ। त्यस हुनाले केन्द्रबाट हामीलाई जुन 60-55 करोड आउँछ त्योभन्दा अब बढ्नुपर्छ। हाम्रो आशय के भने विकास सबैभन्दा प्राथमिक विकास भनेर चाहिँ सडक हो, हुन त हामीलाई शिक्षा स्वास्थ्य पनि हो मेन कुरो, त त्योभन्दा नि हामीलाई सडक चाहिँ मेन विकासको पहिलो प्राथमिकता चाहिँ सडक भएको हुनाले 2 वर्ष भयो कन्टिन्यू बस गएको, नभए हामी मेलुङबाट हिँडेर जानुपर्ने थियो। त्यो भावनाले हाम्रोमा सडकमा त सुधार भएकै छ, तैपनि हामीलाई कृषिमा पनि हामीले सुधार गर्ने क्रम जारी नै छ। पर्याप्त रकम नभएको हुनाले पालिकामै नभएपछि हामीले त कहाँ जाने, माग्ने ठाउँमा अगाडिका वडा अध्यक्षले भने जस्तै हामीले मन्त्रालयमा सबै बागमती प्रदेशमा नि गयौँ, माथि केन्द्रमा नि गयौँ, अहिलेसम्म देखिएको नाता गोता कृपावाद राजनीति दलमा यस्तै हुँदो रहेछ। त्यो भएपछि हामीले भने जस्तो बजेट पनि ल्याउन सकेका छैनौँ विकास गर्न चाहँदा चाहँदै पनि। एउटा कुरो के भने हामीसँग जनशक्ति पनि अहिले विद्यालयदेखि लिएर के भयो भने कतिपय वैदेशिक रोजगारले मान्छे काठमाडौँ गयो, काठमाडौँ गएपछि उहाँको परिवार वैदेशिक रोजगारमा जानुभयो। अहिले के छ भने हाम्रो छोरछोरी भविष्यको लागि उच्च शिक्षा हासिल गर्ने भनेर बोर्डिङको एउटा नाम दिएर जनशक्ति एकदम गाउँमा कम छ, प्राय 60-40 भन्दाको माथिको मान्छे मात्रै गाउँमा बस्छ। 30-35 वर्षको मान्छे पाउनलाई एउटा गाउँ एउटा वडामा अत्ता गरेर खोज्यो भने 50 भेट्नु पनि गाह्रो छ अहिलेको स्थितिमा। एक त प्लस टू गरेपछि शिक्षाको लागि काठमाडौँ जानु पर्यो, रोजगारको लागि पनि जानै पर्यो। एक त हाम्रो मेलुङ गाउँपालिका मात्र होइन 77 जिल्लामा गाउँपालिकाहरूमा कल कारखाना हुँदैन, नभइसकेपछि रोजगारको हिसाबले यही राजधानी नै जानुपर्ने बाध्यता छ। त्यसो भए हुनाले एक त अहिले कृषिमा काम गर्ने दिदीबहिनी बाहेक एक त पुरुष एकदम कमै छ। त्यसो भएको हुनाले हामीले हरेक हेर्ने हो भने अहिले अघि हाम्रो मेलुङ त्रिभुवनको सरले नै भन्नुभयो जो आर्थिक सम्पन्न शैक्षिकमा अब्बल भएको मान्छे शिक्षित मान्छेहरू सहर केन्द्रित थोरै कमाइ हुने मान्छेहरू मात्रै। र एक मैले के सोचेँ भने जुन हामीकामा यो 72 सालमा भूकम्प भयो, भूकम्पले एउटा विनाश त भयो, विनाश पछाडि विकास पनि भयो, विकास हुँदा रोजगार पनि ल्यायो। रोजगारमा अहिले के भयो भने 1000 सिधा 9-10 बजेबाट जाने, 5 बजेसम्म काम गर्ने 1000 पाउने, अहिले त्यो 1000 दिनलाई काम गाह्रो छ। कमाइ अघि उपभोक्ताहरूको पनि कुरा सुने कति काम राम्रो नराम्रो गर्ने हुँदा अब हामीले के भने हुन्छ नि विकास गर्नलाई बजेट विनियोजन गरे हुन्छ, विनियोजन गर्दाखेरि कतिपय साथीभाइहरूको चाहिँ यति कामको यति हुन्छ भनेर गर्नु खोज्छ। अहिले प्राय के छ भने घाटामा जाने बढी उपभोक्ता देखा। त्यसो हुनाले म त के भन्छ नि यो ठेकदार प्रणाली पनि बिलो सिस्टम भन्नेलाई बडो हटाएर 100 माल 100 गर्नु पर्यो। उसको लाइसेन्सले कति वर्ष ग्यारेन्टी टिक्छ त के, त्यो टिक्ने वातावरण हुनु पर्यो। अब 100 माल 55 रुपियाँमा गर्छ, उसले लाटर लुटर गर्छ हिँड्छ अनि भत्किने, 5 वर्ष टिक्ने कुरै एकै 1.5 वर्षमा भत्किने त्यो पनि होला जस्तो लाग्छ भन्दै मेरो भनाइहरू यहीँ अन्त्य गर्छु। हस्त धन्यवाद।
र अबको लागि भने म उपाध्यक्ष गायत्री आचार्यज्यूलाई अब यहाँको भूमिका अनुसार हामीले के भनेर पालिकावासीलाई प्रतिबद्धता दिन सक्छौँ? अब मनसुन पनि सुरु हुँदैछ, मनसुनमा केही प्राकृतिक विपत्तिहरू पनि पर्छन्।
धेरै धेरै धन्यवाद। हामी अब कार्यक्रमको अन्ततिर पनि छौँ जस्तो मैले महसुस गरेको छु। सबभन्दा पहिला चाहिँ हेफरको मात्रै कुरा आयो भन्ने सन्दर्भलाई म जोड्न चाहन्छु। हेफरबाट जति पनि तालिम, जति पनि कार्यक्रम, जति पनि अनुदान आज जहाँ जो जो सेवाग्राहीहरू लाभग्राहीहरू हुनुहुन्छ यो सबै पालिकाको अनुदान हो, पालिकाबाट जाने बजेट हो। म यो कुरा स्पष्ट पार्न चाहन्छु। हेफर भनेको टेक्निकल सपोर्टको लागि मात्रै हाम्रो बीचमा हामीसँग सहकार्य गर्न आएको, हामीले त्यही अनुसार के गरेका छौँ भन्दा समन्वय गरेका छौँ, सम्झौता गरेका छौँ। म यो कुरा भन्न चाहन्छु। सन्दर्भ के हो भने जो फिल्डमा पुग्छ, जो घरमा पुग्छ, जो आँगनमा पुग्छ, जो दैनिक रूपमा उहाँहरूसँग उठबस गर्छ, पक्कै पनि उहाँको नाम लिनुहुन्छ। उहाँहरूले परिचय गर्दा हेफरको कर्मचारी भन्दा पनि सिडिएफको बीचमा पार्टनर संस्था हुनुहुन्छ एकजना, उहाँको कर्मचारी त्यहाँ पुग्नुहुन्थ्यो। अब मान्छेहरूलाई के लाग्छ भन्दाखेरि चाहिँ सबैभन्दा माथिको के हो त्यसकोबाट आफ्नो परिचय दिन मन लाग्छ, अनि त्यो भनेको हेफर प्रोजेक्ट हो। बीचमा पार्टनर संस्था चाहिँ सिडिएफ छ, सामुदायिक विकास मञ्च दोलखा भन्ने, त्यहाँबाट चाहिँ उहाँहरू कर्मचारीहरू हुनुहुन्छ। कर्मचारी कर्मचारीको तलब भत्ता सबै कुरा चाहिँ उहाँहरूले प्रोजेक्टबाट लिनुहुन्छ। तर जति पनि पब्लिकमा बजेट पुग्छ जे जे नाममा, त्यो सबै गाउँपालिकाको बजेट हो। ज जसले यो रेडियो सुनिराख्नु भएको छ, यो कार्यक्रम सुनिराख्नु भएको छ, उहाँहरूलाई पनि म यो विषय स्पष्ट पार्न चाहन्छु, यो गाउँपालिकाको बजेट हो। अब कुरा रह्यो मेरो जिम्मेवारी अनुसारको जवाफ भन्नुभएको छ। यो सन्दर्भमा यहाँहरू सबैजनालाई, मेलुङवासी जनतालाई के भन्न चाहन्छु भने, आजसम्म हामी जहाँ पुग्यौं, जुन गन्तव्यमा पुग्यौं, जुन हिसाबले हामीले जिम्मेवारी वहन गरेर आज 4 वर्षमा हामी रनिङ गरिरहेका छौं, हाम्रो अब समय अवधि, यो जिम्मेवारीको समय अवधि अलि थोरै मात्रै छ, लगभग 9 महिना हामी काम गर्न सक्छौं, अब त्यति मात्रै समय बाँकी छ। जुन जुन हिसाबले जुन जुन तहबाट शिक्षकहरू हुनुहुन्छ गाउँपालिकामा, गाउँपालिकावासी हुनुहुन्छ, कृषकहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, विद्यार्थीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षाकर्मीहरू हुनुहुन्छ, उहाँहरू सबैजनाको अहम भूमिकाले गर्दा आज मेलुङ गाउँपालिका जुन अवस्थामा पुगेको छ त्यो तपाईँहरूमै त्यो श्रेय जान्छ भनेर म भन्न चाहन्छु। र हाम्रो जति पनि कार्य अवधि बाँकी छ, जति पनि जिम्मेवारीको समय बाँकी छ, त्यसमा हामीले जुन जुन लक्ष्य बोकेर हिँडेका छौँ थियौँ, जे जे काम गर्छौँ, र विकास निर्माणकादेखि लिएर सुशासनका कामहरू जति पनि मेलुङ गाउँपालिकाले गर्छ भनेर हामीले एउटा उद्देश्य बोकेर, एउटा योजना प्लान भिजन बोकेर आएका थियौँ, त्यो योजना सफल पार्न पनि तपाईँहरूकै महत्त्वपूर्ण भूमिका रह्यो। हामी चाहिँ एउटा पात्रको रूपमा, हामी चाहिँ एउटा ड्राइभरको रूपमा रह्यौँ, बाँकी सबै तपाईँहरूले गर्दा नै भएको हो भनेर म यहाँहरूलाई भन्न चाहन्छु। र अब हाम्रो यो समय बाँकी छ, यसमा अघि यहाँ नैतिकताको कुरा उठेको थियो, जिम्मेवारीको कुरा, कर्तव्यको कुरा उठेको थियो, यो सबै आफ्नो ठाउँबाट, कोही शिक्षामा हुनुहुन्छ, कोही रोजगारीमा हुनुहुन्छ, कोही कृषिमा हुनुहुन्छ, कोही अरू अरू सेक्टरमा मिडिया कर्मीहरू हुनुहुन्छ, पत्रकारहरू हुनुहुन्छ, सुरक्षा कर्मीहरू हुनुहुन्छ, जति छ त्यो बजेटलाई, त्यो स्रोतलाई चाहिँ अर्थपूर्ण ढङ्गले लानको लागि, र हामी सकेसम्म राम्रै किसिमको नीति कार्यक्रम बजेट ल्याउँछौँ भन्ने हामीले सोचेका छौँ, हामीले प्लान बनाएका छौँ, हामी त्यो गन्तव्यमा लागिरहेका छौँ, र यसमा तपाईँहरूको त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ, त्यत्तिकै सकारात्मक सुझाव हुन्छ, रचनात्मक सुझाव हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौँ। सबै कुरा सकारात्मक हिसाबले सोच्यौँ भने मात्रै हामी एउटा लक्ष्यमा पुग्छौँ, एउटा गन्तव्यमा पुग्छौँ, र हामी सबै सही हिसाबले एउटा ड्राइभिङ पुरा गरेर चाहिँ गन्तव्यमा पुग्न सक्छौँ। त्यसको लागि यहाँहरूको रचनात्मक सुझाव र सकारात्मक सुझावको लागि हामीले अपेक्षा लिएका छौँ। र सबै सबैप्रति जो जसले रेडियो सुनेर बस्नुभएको, जो जो सहभागिताको रूपमा यहाँ उपस्थित हुनुभएको छ, तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु, र म रेडियो नेपाललाई पनि असाध्यै धेरै धन्यवाद दिन चाहन्छु। स्थलगत बहस कार्यक्रम मेलुङ गाउँपालिकामा आएर गर्नुभयो, यो कार्यक्रम सुन्ने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु, उत्पादन गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद
उपाध्यक्षज्यूलाई, धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको अन्तिम चरणमै आइसकेका छौँ। मेलुङ गाउँपालिकामा चाहिँ स्थानीयवासीहरूसँग चाहिँ अध्यक्षज्यूको प्रतिबद्धता के छ, समग्र स्थितिका बारेमा जानकारी गराइदिनु होला।
हामी आर्थिक वर्ष 83-84 मुखमा छौँ। हामीले 10 गतिभित्र, असारको 10 गतिभित्रमा बजेट ल्याइसक्नुपर्छ। त्यो सन्दर्भमा हाम्रो बृहत्तर हितमा हुने खालको कार्यक्रमहरू हामी छनौट गर्छौँ। त्यसलाई हामीले सेवा प्रणाली धेरैभन्दा धेरै डिजिटल बनाएको छौँ, अनलाइन बनाएको छौँ, तर केही केही अफलाइन पनि छ हामीसँग। अहिले अफलाइन कामहरू पनि गर्छौँ, डिजिटल युगमा प्रवेश गरिसकेको हुनाले डिजिटलमै गर्ने भन्ने कुराहरू, तर अहिले पनि हामीसँग भरपर्दो निर्णयहरू छैन, यसलाई सुधार गर्नुपर्ने जरुरत छ। यो हामीले गरेर हाम्रो पहुँचभन्दा माथिको कुराहरू सङ्घीय सरकारले हेर्नुपर्ने कुराहरू हुन्छन्, प्रदेश सरकारले हेर्नुपर्ने कुराहरू छन्। पोस्टमार्टम यातायात निशुल्क छ, र विपन्नहरूको लागि विशेष त सुत्केरी आमाहरूलाई नजिकको स्वास्थ्य चौकी, अहिले हामीले 5 वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर 24 घण्टे प्रसूति सेवा सञ्चालन छ। हाम्रो प्रसूति केन्द्रमा सुत्केरी हुन सकेन भने नजिकको अस्पतालसम्म पुग्ने यातायातको जुन लाग्ने भाडा त्यो हामीले निशुल्क सञ्चालनमा ल्याएको छौँ, र विपन्नहरूलाई एम्बुलेन्स निशुल्क पनि गराएको छ, एम्बुलेन्स सेवा हामीसँग छ अहिले। र औषधि, थप औषधिहरू पनि हामीले नेपाल सरकारले जुन औषधिहरू दिएको छ त्यसमा थप औषधि पालिकाको तर्फबाट खरिद गरेर हामी निशुल्क वितरण गर्छौँ। सामाजिक सुरक्षा भत्ता हामीले वडाबाटै वितरण गर्ने गरेका छौँ, वडावडामा पुर्याएर वितरण गर्छौँ, वडामा पनि टोल टोलमै गएर गर्छौँ कतिपय कुराहरू सम्भव भएसम्म। सेवा प्रभाव मैले भनिहाले सँगसँगै हामीले अघिको एउटा कुरा उठाएको छ धेरै चाहिँ हेपरकै नाम आयो भन्ने कुराहरू छन् यो स्वाभाविक किन हुन्छ भने एनजिओको एक्टिभिस्टमा लागे साथीहरूले उहाँहरूको प्रचार धेरै गर्छन् अहिले हेपरले त काम पनि गरेका छन् तर धेरै एनजिओहरूले नेपालमा डकुमेन्टेसन धेरै गर्ने कुरा धेरै गर्ने प्रचार धेरै गर्ने काम थोरै गर्दै पनि थियो कुनै बेला सरकारी कामहरू धेरै हुन्छन् डकुमेन्टेसन र त्यसको प्रचार कम हुन्छन् एनजिओको अथवा गैर सरकारी संघ संस्थाहरूको त्यो अवस्था थियो र त्यही ट्रेन्डबाट हुर्केर आउनुभएका साथीहरूले त्यही सिकाउँछन् अहिले हामी गयो भने हामीले के भन्छन् भने तपाईँले के दिनुभयो हामीलाई पालिकाले के दिनुभयो तर हामीले त हेपरले त धेरै कार्यक्रम दियो भन्ने कुरो गर्छ पालिकाले दिएको अनुदानबाट सञ्चालित कार्यक्रम हो यो हामीले पहिले भने उहाँहरूको पहिले त विशुद्ध हेपर मात्रै भन्ने कुरा थियो पछि हामीले के भन्यो भने गाउँपालिका कार्यक्रम हो र गाउँपालिकासँग साझेदारी गरेपछि गाउँपालिका नाम लिएन भने हामी यो जुन त सम्झौता भङ्ग गर्छौँ भने चाहिँ अहिले पनि धेरै कुराहरू त्यो छन् त्यसैले यो विशुद्ध गाउँपालिकाको कार्यक्रम हो गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम हो र गाउँपालिकाले उहाँहरूसँग आवश्यकता ठानेर एग्रिमेन्ट गरेर ल्याएको कार्यक्रम हो साझेदारी कार्यक्रम हो त्यसैले गाउँपालिका र हेपरमा दुइटैको स्वामित्व रहन्छ त्यसमा दुइटैको हक हुन्छ त्यसैले त्यसरी अगाडि बढायो सँगसँगै हामीले किनभने विकास चाहिएको छ विकास अहिले फ्यानसेपको पनि कार्यक्रम छ अर्को फ्यानसेप भनेको खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम करिब 3 वर्षमा 19 करोड उहाँहरूले लगानी गर्नुहुन्छ यहाँ त्यो पनि कार्यक्रम छ त्यसले पनि स्वास्थ्य र कृषि क्षेत्र विशेष गरी स्वास्थ्य सुधारकै कार्यक्रमहरू यो सन्दर्भमा पनि हामी अगाडि बढिरहेछौँ हामीले दुधमा अनुदान दिने कार्यक्रमहरू सञ्चालन गरेका छौँ दुध तथा जन्य परिकार यही बनाउने गरी एउटा कारखाना बनाएको छौँ नमुना गोठको कार्यक्रम छ अहिले जलवायु मैत्री नेपालको पहिलो नमुना गोठ हो त्यसको ओपनिङ हुनु बाँकी छ यी सन्दर्भहरू छन् र अघि हाम्रो बृहस्पतिजीले भन्नुभएको धेरै उहाँको उत्पादनहरू बिग्रियो भन्ने कुरो छ यसमा ध्यान आकर्षण भएको छ यसलाई पालिकाले अब उत्पादन कृषि किसानको उत्पादनहरूले पालिकाले जिम्मा लिएर यसको बजारसम्म पुर्याउने कामहरू पालिकाले गर्छ यसमा म प्रतिबद्धता जाहेर गर्छु हामीले के खुसी लागेको छ भने कम्तीमा हामी आइसकेपछि हाम्रो दिदीबहिनीहरू र हाम्रो लक्षित वर्गहरूले लक्षित समुदायको मान्छेहरूले आफूलाई यहाँसम्म ल्याउन सक्ने यतिसम्म बोल्न सक्ने र म चाहिँ अब आफू पनि केही न केही आत्मनिर्भर भयो भन्ने हैसियतमा पुगेको छ यो हाम्रो पुँजी हो यो हाम्रो गर्व गर्ने ठाउँ हो यो हामीले शिर उचालेर शिर छाड बारेर भन्ने आधार हो यो र हामी राजनीति गर्ने मान्छेको सम्पत्ति पनि यही हो मेलुङ गाउँपालिकाले सम्पादन गरेको कामहरू गर्दै आएको विकास निर्माणको कामहरू भौतिक पूर्वाधार कामहरू होला मानव विकासको कार्यक्रमहरू हो सामाजिक विकास क्षेत्रमा गरेका कामहरू होला लक्षित वर्गको समुदायको क्षेत्रमा गरेका कामहरू होलान् यी सबै कामहरू पर्याप्त छैनन् जति हुनुपर्छ त्यो हुन बाँकी छ अझै पहिलेको भन्दा धेरै सुधार भएको छ केही नभएको होइन केही भइसकेको छ यसको जिम्मा हामी अहिले पनि हामी जनप्रतिनिधिहरू यहाँ वडाजीहरू हुनुहुन्छ उपाध्यक्षजी हुनुहुन्छ म छु हाम्रो शिक्षक प्रहरू सबैजना हुन्छ हामी गर्वको साथ भन्छौँ हामीले एक सुग भ्रष्टाचार गरेका छैन एक सुग भ्रष्टाचार भएको कसैले प्रमाणित गरिदिन्छ भने प्रमाणित भएको एक मिनट पनि हामी पदमा बस्दैनौँ पद छोडेर तयार छ त्यसैले सुशासनको बाटोमा हामी दृढ छौँ हामी सुशासन आफैबाट सुरु हुनुपर्छ बदमासी हामीले गर्नु हुँदैन जो अगुवा उसैले जाने बदमासी गर्न थाल्यो भने त्यो समाज बिग्रिन्छ त्यसैले यहाँहरूसँग यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूसँग जन्म यहाँ त बुद्धिजीवी हुनुहुन्छ शिक्षक हुनुहुन्छ समाजको जाने अगुवा वर्ग हुनुहुन्छ हाम्रो कर्मचारीहरू हुनुहुन्छ हो जनप्रतिनिधि हुनुहुन्छ विशेषतः आफ्नै खुट्टामा उभिन खोज्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ महिलाहरू हुनुहुन्छ विशेषतः धेरै दुःख गरेर यहाँ आउनु भएको उहाँहरू समक्ष हामी तपाईँहरूसँग प्रतिबद्ध त के गर्छौँ भने 4 बजेट बनायौँ अब एउटा बजेट तपाईँकै पक्षमा बन्नेछ अहिले पनि फेरि दोहोऱ्याउँछु जनताको चाहना र पालिकाको वृहत हितमालाई ध्यान दिएर हामी बजेट बनाउँछौँ र सुशासनमा हामी दृढ छौँ संकल्पित छौँ हामीले बोलेको कुराहरू वाचा हामी पुरा गरेर निस्किन्छौँ पुरा गरेर पालिका छोड्छौँ तपाईँहरू ढुक्का हुनुहोस् र अन्तिममा म रेडियो नेपालबाट आउनुभएका रिता तिमिल सेना र यहीँको हाम्रो दोलखाली चेली मनोको कुवार तपाईँहरूको हामी धेरै सुन्छौँ यो लोकप्रिय कार्यक्रम यहाँसम्म आउनुभयो दुःख पाउनुभयो यो दुःखलाई दुःख नमानिदिनु होला हाम्रो पालिकालाई चिनाउने काम गर्नुभयो हाम्रो चाहिँ भुइँ मान्छेको आवाज जुन सुन्ने जमर्को गर्नुभयो र सुनाउने कोसिस गर्नुभयो यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु उपाध्यक्ष लगायत वडाजीहरूलाई पनि धन्यवाद दिन चाहन्छु र अन्तिममा एउटा ध्यानाकर्षण संघीय सरकारलाई मेलुङ गाउँपालिकाको वार्ड नम्बर 4 भेटपु अहिलेसम्म नापी हुन सकेको छैन यसमा संघीय सरकारको ध्यान जाओस् भन्ने मेरो चाहिँ नि आग्रह अनुरोध राख्दै आगामी दिनमा हामी मेलुङलाई सुशासनयुक्त र एउटा सक्षम गाउँपालिका बनाउनेछौँ भन्ने प्रतिबद्धताको साथ मेरो भनाइ यही समापन गर्छ नमस्ते धन्यवाद
हजुर व्यावसायिक कृषिको उर्वर पालिका मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहसको हामी अन्त्यमा छौँ यो पालिकामा गरिएको बहसलाई हामीले 2 भागमा प्रस्तुत गर्यौं 2 हप्तामा सुनाइएको बहसले के कुरा स्पष्ट पारेको छ भने पालिकाको विकासका लागि जनप्रतिनिधिहरू सदैव चासो चिन्तामा हुनुहुन्छ हरेक वर्ष आउने कार्यक्रमले मेलुङ गाउँपालिकाको नागरिक र स्थानीय सरकारले जोड्ने काम गर्दछ कृपया आफ्ना गाउँठाउँमा भएका प्रयासलाई हातेमालो गर्दै सकारात्मक परिवर्तन प्रति चासो राख्न नबिर्सनुहोला। यो आर्थिक वर्षमा गरिएका प्रतिबद्धताहरू आगामी आर्थिक वर्षमा पूरा हुनेछ भन्ने हाम्रो अपेक्षा छ। बहसका लागि समय दिनुहुने मेलुङ गाउँपालिका परिवारलाई हार्दिक धन्यवाद। त्यसै गरेर यो कार्यक्रम सञ्चालनको लागि हल उपलब्ध गराउनु भएकोमा पनि प्रशासन परिवारलाई हार्दिक धन्यवाद। आफ्नो गाउँठाउँको चासो चिन्ता व्यक्त गर्दै उपस्थित हुनुहुने मेलुङ गाउँपालिकाका स्थानीय महानुभावहरूलाई पनि हार्दिक आभार व्यक्त गर्दछौ। त्यसै गरेर स्थानीय पत्रकार शिव भुजेललाई पनि हार्दिक आभार। आवश्यक सहभागिता र कार्यक्रम सञ्चालनका लागि सहजीकरणका लागि समय दिनु भएकोमा विशेष गरेर पालिका उपाध्यक्ष गायत्री आचार्य र अध्यक्ष हीरा कुमार तामाङलाई धेरै धेरै धन्यवाद। अर्को हप्ताको स्थलगत बहसमा हामी चौतारा साँगाचोक गढी सिन्धुपाल्चोकमा गरिएको स्थलगत बहस राख्नेछौ। यो बहसबाट भने दोलखा जिल्लाको दक्षिणी भेग मेलुङ गाउँपालिकाको हलबाट गरिएको यो बहसलाई टुङ्ग्याउँदै सहकर्मी रिता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौ। नमस्कार।